नयाँ वर्षको शुभारम्भसँगै नमस्कार नमस्कार अनि सुस्वागतम साथै रात्रिकालीन साहित्यिक अभिवादन कार्यक्रम गजल सुधा लिएर आज पनि उपस्थित भइसकेका छौँ। रेडियो मिरमिरे 99.4 मेगाहर्जबाट साप्ताहिक रूपमा प्रसारण हुने यो कार्यक्रम गजल सुधामा म कमल सरगम आज पनि उपस्थित भइसकेका छौँ। जानकारी गराउँ, रेडियो मिरमिरे 99.4 मेगाहर्जको यो साप्ताहिक बसाई कार्यक्रम गजल सुधा तपाईँले अन्य रेडियो स्टेसनबाट पनि सुनिरहनु भएको छ, केही रेडियो स्टेसनका आफ्नै वेबसाइटहरूबाट पनि सुनिरहनु भएको छ र आजबाट तपाईँले कैलालीमा रहेको पश्चिम आवाज रेडियो मार्फत पनि एकैसाथ सुनिरहनु भएको छ। कैलालीको एक लोकप्रिय रेडियो पश्चिम आवाज रेडियो 104.7 मेगाहर्ज मार्फत तपाईँले यो कार्यक्रम सुनिरहनु भएको छ, जहाँबाट आलोक आचार्यको साथ छ। रेडियो सहारीबाट यति बेला रमेश बस्नेतको साथ छ, त्यसै गरी अक्सिजन रेडियो मार्फत यति बेला वीरेन्द्र ओलीको साथ छ, चन्द्र विकल्पको साथ छ, नेपालीको अनलाइन रेडियो मार्फत भने तपाईँ मनहरूको त हरपल साथ रहिरहन्छ र म कार्यक्रम प्रस्तुता कमल सरगम तपाईँलाई भनिसकेको छु र आज पनि तपाईँसँग यसरी नै समीप्यता साट्ने क्रममा नेपाली गजलमा लामो समयसम्म निरन्तरता दिइरहनु भएका गजलकारसँग नयाँ वर्षको शुभारम्भसँगै उहाँसँगको विशेष कुराकानी हामी जोड्नेछौँ। नेपाली गजलको साधक भनिन्छ गजलकार डाक्टर कृष्ण हरिबराललाई आज उहाँसँगैको विशेष कुराकानी हामी जोड्नेछौँ। सुरुवातमा उहाँबाटै सिर्जनामा रहेको पछिल्लो पटक बजारमा आएको बिम्ब दुईबाट हेर्ने हजार हामी यही साङ्गीतिक गजल सुन्नेछौँ। स्वरूपराज आचार्य र दिशा दिशा छ, सङ्गीत गैरी सुरेश छ भने शब्द आजका अतिथि डाक्टर कृष्ण हरिबरालको छ। हामी यही साङ्गीतिक गजलबाट कार्यक्रमको दैलो खोल्नेछौँ। सुरुवातमा यही साङ्गीतिक गजल
हजार आँखाहरू यहाँ सुन्ने हजार कान हेर्ने हजार आँखाहरू यहाँ सुन्ने हजार कान यो दुनिया आफ्नो दिन कटाउँछ जोडेर हाम्रो नाम यो दुनिया आफ्नो दिन कटाउँछ जोडेर हाम्रो नाम हेर्ने हजार आँखाहरू चर्चो चल्दा थकिन मायाका कुरामा सियो र चर्चो चल्दा थकिन मायाका कुरामा सियो र चर्चो चल्दा छ किन मायाका कुरामा लाग्दैछ यस्तो मान्छेको यहाँ लाग्दैछ यस्तो मान्छेको यहाँ यति नै हो कि काम यो दुनिया आफ्नो दिन कटाउँछ जोडेर हाम्रो हजार आँखाहरू।
सुमधुर सांगीतिक गजल हामी पृष्ठभूमिमा गुन्जाइरहन्छौँ र आजको अतिथि डाक्टर कृष्ण हरिबरालसँगको विशेष कुराकानी जोड्ने क्रममा छु। उहाँलाई सर्वप्रथम त स्वागत गर्छु। स्वागत छ गुरु।
एकदम धन्यवाद।
के छ आजकलको खबर सुन्न परे गुरुको?
ठिकै छ, त्यही बिम्ब दुई अहिले बजारमा आएको छ, बिन्दवासिनी म्युजिकलीले। अब त्यसैको पनि एउटा प्रचार प्रसारको काम पनि छ, त्यो सँगसँगै आफूले पढाउने विश्वविद्यालयको काम भइदिइ हाल्यो, कार्यक्रमहरू भइरहन्छन्, फेरि अब गीत गजल लेख्नु पर्ने छ होइन, धेरै त्यसको पनि दबाव छ, यही कामहरू भइरहेका छन्।
विशेष त नेपाली गजल र नेपाली गजलमा निकै नै नाममा प्रख्यात डाक्टर कृष्ण हरिबराल धेरैले चिन्नुहुन्छ, धेरैले भन्दाखेरि नै गजल लेख्ने सिर्जना गर्ने सबैले अधिकांशले हजुरको नाममा अपरिचित हुनुहुन्छ। हजुरको अलिकति पृष्ठभूमितर्फ नै लागौँ सुरुवातमा त होइन, किनकि यति राम्रा सिर्जना गर्ने गजलकारको पनि त पृष्ठभूमिको महत्त्वपूर्ण रहन्छ नि, त्यसमा यसरी पृष्ठभूमितर्फ लागौँ गुरु।
अब के भन्ने, म चाहिँ सिन्धुली जिल्ला हजुर होइन हस्पते गाविसमा जन्मेको हुँ हजुर, कक्षा सातसम्म त्यहीँ पढेँ
हजुर,
त्यसपछि आठ नौ दस त्यहाँ हाई स्कुल थिएन
हजुर
त्यतिखेर मेरो गाउँमा होइन, आठ नौ दस जनकपुरमा आएर सरस्वती हाई स्कुलबाट पास गरेँ भने आइएबिए अनि आरआर कलेजबाट जनकपुरबाटै पास गरेँ मैले, अनि त्यो बिए पास भइसकेपछि त्यहाँबाट म काठमाडौँ आएको हुँ 33 सालमा है, 33 सालमा काठमाडौँ आएर किर्तिपुर माध्यमिक विद्यालय त्यसपछि ल्याबोरेटरी स्कुलमा पढाएँ, अनि 43 सालमा मास्टर सकेपछि मनरत्न क्याम्पस ताजामा पढाएँ, अनि पछि 50 सालदेखि चाहिँ अहिले किर्तिपुर नेपाली केन्द्रीय विभागमा पढाइराखेको छु, त्यहाँ प्राध्यापक छु।
एउटा गजल सुन्नु पऱ्यो गुरुको, बिल्कुलै नयाँ गजल यति बेला सुन्न मन लाग्यो,
यो अरूले गाएको सुनेर भएन
हजुर एकदम।
एउटा व्यङ्ग्यात्मक गजल सुनाउँछु है त।
हुन्छ गुरु।
त्यो अलिकति आफूलाई नारीवादी हुँ भन्ने नारीहरूप्रति लक्षित छ
हजुर,
यो व्यङ्ग्य गजल हो, त्यसलाई त्यसै अर्थमा बुझ्नु होला
हजुर।
आफूभन्दा अग्लो केटा खोज्छन् यसै गर्छन्, देख्छु धेरै
हजुर,
आफूभन्दा अग्लो केटा खोज्छन् र बराबरका कुरा गर्छन्, आफूभन्दा अग्लो केटा खोज्छन् र बराबरका कुरा गर्छन्, दुई तीन वर्ष नै जेठा खोज्छन् र बराबरका कुरा गर्छन्। है यो विडम्बना होइन। नारीवादी हुँ कट्टर पुरुषसँग घृणा छ भन्नेहरू नै, नारीवादी हुँ कट्टर पुरुषसँग घृणा छ भन्नेहरू नै बेटी होइन पहिले बेटा खोज्छन् र बराबरका कुरा गर्छन्, आफूभन्दा अग्ला केटा खोज्छन् र बराबरका कुरा गर्छन्। आफ्नै छोरीको बिहेमा सिनको नसार्नेहरू, आफ्नो छोरीको बिहेमा सिनको नसार्नेहरू बुहारी ल्याउँदा भने, छोरीको बिहेमा सिनको नसार्नेहरू बुहारी ल्याउँदा भने उसको पुरै जायज यथा खोज्छन् र बराबरका कुरा गर्छन्, आफूभन्दा अग्लो केटा खोज्छन् र बराबरका कुरा गर्छन्। लोग्ने बनाउँदो खाई नखाई बालुवा बोकिरहेछ खाडीमा, लोग्ने बनाउँदो खाई नपाई बालुवा बोकिरहेछ खाडीमा, श्रृङ्गारका लागि पैसाको बिटा खोज्छन् र बराबरका कुरा गर्छन्, आफूभन्दा अग्ला केटा खोज्छन् र बराबरका कुरा गर्छन्, दुई तीन वर्ष नै जेठा खोज्छन् र
निकै मिठो गजल, आज व्यङ्ग्यात्मक गजल हामीले सुन्न पायौँ गुरुको, है पछिल्लो पटक नै सिर्जना भएको गजल हुनुपर्छ
एकदम एकदम।
अब एकचोटि बिम्ब दुईतिर लाग्यो जस्तो लाग्यो मलाई, बिम्ब एक पनि निकै नै चर्चामा रह्यो कुनै समय, बिम्ब एकले नै निकै बजार तताए र त्यसैको
आधारमा गजल थियो
हजुर,
त्यसैको आधारमा
बिम्ब दुई आयो, सुभाष रेग्मीको कम्पनी बिन्दवासिनीबाट बजारमा आयो, है निकै नै चलेको कम्पनी हो बिन्दवासिनी र सोही कम्पनीबाट बजारमा पठाउनु भएको छ, कस्तो प्रतिक्रिया आएको छ पछिल्लो पटक?
एकदमै राम्रो छ, धेरै ठाउँबाट फोन आइरहेको छ, जहाँ त्यो एल्बम पुगेका छैन
हजुर,
जहाँ त्यसका गीत गजलहरू पुगेका छैनन्
हजुर,
एकदमै हामीलाई सुन्न आतुर छौँ होइन, हामीलाई चाँडोभन्दा चाँडो चाहियो, पठाइदिनु पऱ्यो
मेल,
अब मेलबाट गरिदिनुहुन्छ कि सिडी हामीले पाउँछौँ कि
हजुर
भन्नुहुन्छ होइन, बाहिरतिरबाट पनि यहीँ काठमाडौँमै पनि थुप्रै रेडियोहरूबाट फोन आएको आएछ होइन, कुरा गर्नु पऱ्यो त्यसको बारेमा भन्नुहुन्छ होइन, एकदमै राम्रो रेस्पोन्स छ, जसले सुन्नुभएको छ उहाँहरू त्यो फेसबुकमै पनि एकदमै राम्रो प्रतिक्रिया दिनुभएको छ,
धेरै नै मिठो सिर्जना गर्नुहुन्छ र त्यसमा लय पनि त्यस्तै दिनुहुन्छ गौरी सुरेश होइन त्यसमा अब सम्बन्ध कस्तो रह्यो त गौरी सुरेशसँगै चाहिँ सधैँ तपाईँले सहकार्य गरिरहेको हुन्छ है मैले धेरै गीतहरू देखिरहेको छु
त्यस्तो पनि होइन उहाँसँग मैले बिम्ब गरेको हो पहिले त्यहाँ दसवटा गजल थियो खासमा उहाँले भनेरै गरेको हो त्यो गजल चाहिँ पहिले यसो गरौँ न भनेर मैले योजना बनाएर उहाँलाई गरे पनि थिएँ त्यति त्यसपछि सम्भावना भन्ने निरा राणा भाटको आवाजमा सातवटा जति गजल होला त्यसमा त्यो गरियो उहाँसँग त्यो गरेँ त्यसपछि उहाँसँग गरेको कुरा त यही
तेस्रोमा
यही बिम्ब टू नै हो यो बिचमा मेरा थुप्रै एल्बमहरू आए होइन अहिले पनि अरू अरूसँग पनि मेरो काम भइराखेको छ होइन त्यसले गर्दाखेरि अब एउटा अब उहाँ नजिक पनि हुनुभयो काम गर्नको लागि सजिलै पनि छ भेटघाट पनि भइरहन्छ होइन एउटा कारण त्यो पनि हो प्रारम्भदेखि गरियो राम्रै चल्यो फेरि
उहाँले गरेको सिर्जनामा फेरि
त्यो बिम्ब पछाडि पनि त जमाना खराब छ होस् या देश कस्तो चिन्ता होस् या चलचित्रमा मर्ने कसैलाई रहर हुँदैन होस् निकै राम्रै चलेको हो नि
सङ्गीत दिएका हजुर निकै चलेका छन् है अब ती आधारहरू पनि भेटिएका छन् एकचोटि गजलको संरचनातर्फ लाग्यो जस्तो लाग्यो गुरुसँग होइन अब छोटो समय पनि हामी
एकदम छोटोमा गजलको
संरचना किनभने हामी गजलको संरचना
श्रोताहरूले धेरै अल्म लिनु पर्दैन गजल लेख्न चाहनेहरूले अल्म लिनु पर्दैन गजल शेरहरूबाट बन्छ शेर भनेको बराबरी लम्बाइ भएका दुईटा पङ्क्तिको अनुच्छेद हो है भनौँ न संस्कृतमा चारवटा पङ्क्तिको सिलोक हुन्थ्यो भने यहाँ चाहिँ दुई पङ्क्तिको शेर हुन्छ यसरी बुझौँ दुई पङ्क्ति दुई पङ्क्ति दुई पङ्क्ति दुई पङ्क्तिको अनुच्छेद हुन्छ अनि यो कुरो हुनै पर्यो अनि त्यो दुई 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 पङ्क्ति जुन हुन्छ त्यो आफैमा पुरा हुनु पर्यो माथिको दुई पङ्क्तिको कुरालाई तलको दुई पङ्क्तिमा ल्याएर पुरा गर्न पाइँदैन भनौ न तिमी मलाई माया गर्छौ भने एउटा पङ्क्ति तिमी मेरा लागि मर्छौ भने अर्को पङ्क्ति हो नि तर त्यहाँ कुरा पुगेन अनि तल गएर म पनि तिम्रा लागि मर्छु भन्न पाइएन माथि नै पुरा हुनु पर्यो क्या कुरो होइन दुई दुई पङ्क्तिमा आफै आफैमा कुरो पुरा हुनु पर्यो त्यहाँ पाँचवटा अब शेर छन् भने पाँचवटा मुक्तक जस्तो क्या आफैमा पुरा हुनु पर्यो त्यो एउटा त्यो बुझ्नु पर्यो नम्बर एक त्यसपछि माथिदेखि तलसम्म एउटै छन्द हुनु पर्यो कम्तीमा अक्षर बराबरी हुनु पर्यो लघु गुरु मिलाउन सकिन्न भने पनि अक्षरको काउन्टिङ मिल्ने अनि त्यो विश्राम मिलाउनु पर्यो यो अर्को कुरा भयो अनिवार्य कुरा अनि अर्को काफिया भन्छौँ क्या हामी त्यो काफिया भन्दा अप्ठ्यारो लाग्छ भने अन्त्यानुप्रास भने पनि हुन्छ अन्तिममा आउने राइमिङ त्यो हुन्छ नि के भन्छ त्यो बराबरी मिलाउँदाखेरि योसँग यो ट्याक्क मिल्छ नि जस्तै गर्छ वा मर्छ झर्छ होइन त्यो मिलाउने त्यो मिलाउँदाखेरि कसरी मिलाउने त भन्दा त्यसको पनि नियम छ माथिको पङ्क्तिमा चाहिँ दुइटैमा ट्याक्क मिलाउनु पर्छ अनि तलतिर गएपछि चाहिँ तलतिरको शेरमा चाहिँ पहिलो तेस्रो यसरी यो शेरहरूलाई छोडिदिने मुक्त गरिदिने अनि त्यो त्यसको दोस्रो 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 शेरमा चाहिँ लगेर त्यही माथिकोसँग मिलाउनु पर्छ अब माथि गर्छ मर्छ भयो भने तल अब गरेर अनि झर्छ भयो अनि सर्छ यस्तो किसिमको कि त्यो किसिमको काफिया भन्छौँ हामी त्यो मिलाउनु पर्यो अनि त्यसमा भाव हुनु पर्यो होइन त्यो डट्ट पढ्दा मन उहाँ क्या लेखेछ भन्ने हुने अनि त्यसपछि कल्पनाको प्रयोग हुनु पर्यो बिम्ब प्रतीकहरू हुनु पर्यो भाषाको खेलहरू हुनु पर्यो यति कुरामा ध्यान दियो भने गजल बन्छ अर्को रदीफ भन्ने पनि हुन्छ त्यो चाहिँ नभए पनि हुने हुँदा त्यो अनिवार्य भएन त्यो भयो भने साङ्गीतिक हुन वर्ता सपोर्ट गर्छ त्यसले त्यस्तै अब उपनाम राख्ने तखल्लुस भनिन्छ त्यो पनि अनिवार्य छैन नभए पनि हुन्छ त्यसले गर्दा मैले अघि जति भने त्यति कुरो चाहिँ ट्याक्र्याक्क मिल्नु पर्यो त्यति भयो भने गजल बन्छ
त्यस गजलको संरचनाको लागि खासै कठिनाई त छैन तर त्यसलाई बुझ्नको लागि अझ बजारमा पनि हजुरकै एउटा संरचनाको
एउटा गजलसँग सम्बन्धित र नेपाली गजलको होल विकास क्रम भएको नेपालको मात्रै होइन अरबीको गजल फारसीका गजल हिन्दीको उर्दूको अङ्ग्रेजीको जर्मनीको टर्कीको सबै गजलको पनि इतिहास भएको मेरो एउटा पुस्तक छ गजल सिद्धान्त र परम्परा र त्यो राम्रोसँग हेर्नुभयो भने अब लेख्नको लागि त पुरै परम्परा पढ्नु परेन त्यो सिद्धान्त पाठ मात्रै राम्रोसँग ध्यान दिएर पढ्नुभयो भने तपाईँहरू एकदमै मिलाएर गजल लेख्न सक्नुहुन्छ
त्यो सबै भाषामा चाहिँ गजल सिर्जना गरिसक्नु भएको छ हजुरले
होइन मैले यो साझा प्रकाशनबाट निस्केको भनिहालौँ मैले सबै भाषामा गरेँ होइन कि ती भाषामा भएका गजलको बारेमा त्यहाँ
तपाईँले चाहिँ
इतिहास हजुर फारसीमा सबभन्दा पहिले कसले लेख्यो, त्यसपछि ककलले लेख्यो, को को गजलकारले फारसी भाषामा लेखे, उर्दूमा ककलले लेखे, हिन्दीमा ककलले लेखे, सबै त्यहाँ छ। रुखकले त्यो एकदम निष्पेकृतताले यो ठिक छ भनेर पढे हुन्छ,
यो साझामा गएर हामीले खोज्न पाउँछ,
साझा प्रकाशनमा पाउँछ
हुन्छ। आम श्रोताहरूले पनि खोजेर पढ्नुहुनेछ हामी आशा गरौँ। र यति बेला एउटा साङ्गीतिक गजल सुन्छौँ र कार्यक्रमको मध्यभागतर्फ लाग्छौँ, कुन सुनौ होला हजुरले?
अब एउटा नयाँ बहिनीले गाएको छ एउटा शोभा पाण्डे भन्ने,
शोभा पाण्डे,
त्यसमा चाहिँ कस्तो भाव छ भने नि त्यो टिनेजर्स अब आफ्नो केटो चाहिँ कस्तो होस् भन्ने चाहन्छन् त केटीहरू,
होइन?
त्यो विषयलाई उठाइएको छ। यस्तो मान्छे फेला परोस्, देख्न साथै मन परोस्, मैले सोचे भन्दा पनि उसले धेरै माया
गरोस्।
अब अहिले
एकदम एकदम मिठो हुन्छ। हामी यो साङ्गीतिक गजल हामी सुन्दै र कार्यक्रमको मध्यभागतर्फ लाग्छौँ र कार्यक्रमको मध्यभाग पश्चात आजको अतिथि डाक्टर कृष्ण हरिबरालसँग बाँकी कुराकानी जोड्न आउनेछौँ। सुन्दै गर्नुहोस् कार्यक्रम गजल सुधा।
देखना साथ है मन पर
एउटा मिठो भए पाले राखामा, एउटा मिठो भए पाले राखामा, बाँच्दैछु पराजय पाले राखामा, एउटा मिठो भए पाले राखामा, गुमनाम बनेर आफै भित्र किन, गुमनाम बनेर आफै भित्र किन, बग्दैछ आँसु लय पाले राखामा, एउटा मिठो भए पाले राखामा, यो दिल चिमोटेपछि यादहरूले, यो दिल चिमोटेपछि यादहरूले, जिएको हुँ क्षय पाले राखामा, एउटा मिठो भए पाले राखामा, तेर्स्याउने सुई नजर तिमीतिरै, तेर्स्याउने सुई नजर तिमीतिरै, उचित समय पाले राखामा, एउटा मिठो भए पाले राखामा, चिर निन्द्रामा निदाउकीमा पनि, चिर निन्द्रामा निदाउकीमा पनि, पीडा कतिपय पाले राखामा, एउटा मिठो भए पाले राखामा, बाँच्दैछु पराजय पाले राखामा।
नमस्कार, म गजलकार प्रकाश किरण, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ नेपाली गजलको लागि समर्पित र उत्थानमा लागिरहेको एकमात्र गजल कार्यक्रम, कार्यक्रम गजल सुधा।
कार्यक्रमको मध्यभाग पश्चात पुनः स्वागत छ मित्र। कार्यक्रम गजल सुधाको साथमा हुनुहुन्छ। आज मैले जानकारी गराइसकेको छु नेपालका निकै नै चर्चित गजलकार गीतकार नेपाली गजलका इतिहासमै आफ्नो नाम लेखिसक्नु भएको छ। उहाँको धेरै ठाउँमा उहाँको सिर्जनाहरू नसुन्ने कमै होलान्। उहाँको सिर्जना नेपाली साङ्गीतिक यात्रामा होस् या गजल यात्रामा होस् उहाँको सिर्जना सुनिरहनुहुन्छ र नेपाली साङ्गीतिक यात्रा र गजल यात्राबाट निकै नै माथि पुगिसक्नु भएको छ। त्यसै गरी गजलमा पिएचडी गर्नुभएका गजलकार डाक्टर प्रज्ञा सरी डाक्टर कृष्ण हरिवरालसँगको आज विशेष कुराकानी जोडिरहेको छु। गुरुलाई पुनः स्वागत छ।
धन्यवाद।
अब मैले धेरै कुराहरू त अझै सोध्न बाँकी छ गुरु, अलिकति गजलको विवादित कुराहरूलाई अलिकति जोड्न चाहेँ मैले है। अब नेपाली गजलमा पछिल्लो पटक बहरको विषयमा धेरै नै विवाद आएको छ, यसमा चाहिँ अलिकति प्रश्न पार्नु के हो, बहरमा चाहिँ गजलै लेख्न नहुने हो या गजल सिर्जना गर्दाखेरि चाहिँ यो कस्तो खालको विषयवस्तुलाई चाहिँ अलिकति केन्द्रित गर्नु?
विषय चाहिँ अर्को प्रसङ्ग भएन, बहरको कुरा आयो पहिले।
हजुर,
खासमा केही पनि विवादै छैन, यो विवाद यसै उठाएको त्यो मलाई चाहिँ हावादारी कुरा जस्तो लाग्छ। त्यो चाहिँ अलिकति अब अध्ययन राम्रोसँग गर्यो भनेदेखि विवाद केही पनि छैन मलाई लाग्छ। मेरो त्यही अहिले किताब भने नि मैले गजल सिद्धान्त र परम्परा पढ्नुभयो भने धेरै कुरो चाहिँ त्यसबाट हल हुन्छ। तैपनि अब यहाँ बहरको बारेमा कुरा आयो, बहर भनेको त्यत्रो आपत्तिजनक शब्दै होइन, त्यो अरबी भाषाको शब्द हो, त्यसले गर्दा हामीलाई क्या हो क्या हो भन्ने लाग्छ क्या। बहर भनेको नेपालीमा छन्द हो, यति बुझ्यो भने छन्दसँग त हामी परिचित छौँ
होइन।
अब यहाँ के कुरो आयो भने गजलमा कस्तो खालको छन्द प्रयोग हुन्छ भन्ने कुरा आयो। छन्दहरू चाहिँ संसारमा तीन किसिमको प्रयोग हुन्छ। एउटा बलाघातीय छन्द, त्यसलाई अङ्ग्रेजीमा एसेन्सुअल मिटर भन्छ, त्यो नेपाली भाषामा त्यसको विशेषतै छैन। त्यो चाहिँ स्ट्रङ साउन्ड र विक साउन्ड मिलाएर अङ्ग्रेजी र जर्मनीका कविताहरूमा पाइन्छ, पहिलेका चाहिँ पुराना। अनि अर्को चाहिँ क्वान्टिटेटिभ मिटर भन्छ उनीहरूले, वर्णमात्रिक छन्द। त्यो भने कस्तो भने अक्षर पनि बराबर हुने अनि त्यसपछि त्यो लघु गुरु पनि मिल्ने, भनौँ न कुनै पङ्क्तिको पहिलो लघु दोस्रो गुरु फेरि लघु छ भने सबैमा त्यही हुनु पर्यो। त्यो किसिमको लघु गुरु पनि मिलेको क्रम मिल्या र अन्तिम काउन्टिङ पनि अक्षर पनि मिलेको एउटा त्यो भयो, त्यो चाहिँ एक प्रकारको छन्द क्वान्टिटेटिभ मिटर भन्छ। अर्को छन्द के हुन्छ भने लघु गुरु नमिले पनि अक्षर गन्दाखेरि बराबरी, माथिको अक्षर पङ्क्तिमा 14 अक्षर छ भने तलकोमा पनि 14, त्योभन्दा मुन्तिरमा पनि 14, त्योभन्दा मुन्तिरमा पनि 14। अब गजलको सन्दर्भमा एकदम हार्ड कडा नियम के छ भने गजल एउटै छन्दमा हुनुपर्छ माथिदेखि तलसम्म। भनौँ न पाँचवटा शेर छ भने पाँचैवटामा उही छन्द। त्यो छन्द भनिसकेपछि हामीले अब के भन्यौँ भने नि अब छन्द त सिलेबिक पनि छ क्वान्टिटेटिभ पनि छ। त्यो हो भने नेपालीका सन्दर्भमा चाहिँ अब अहिले हामीले सकिन्छ अक्षर पनि मिलेको लघु गुरु पनि मिलेको लेख्नु। त्यो गाह्रो लाग्छ भनेदेखि अक्षर बराबरी भएको पनि लेखौँ, त्यहाँसम्मलाई चाहिँ एउटै छन्दमा हुनुपर्छ भन्ने कुराले स्वीकार्छ। एउटामा चाहिँ त्यो अब त्यो गद्य लय हुन्छ नि, एउटामा चाहिँ 10 अक्षर, अर्कोमा चाहिँ 19 अक्षर, अर्कोमा चाहिँ 5 अक्षर, त्यो गद्य त्यसमा चाहिँ गजल हुँदैन, त्यो एकदम स्पष्ट बुझ्नुभएको हुन्छ। यसमा कुनै विवाद यहाँ हामीले गजल भयो भयो भनेर पनि संसारकाले गजल भयो भन्ने पक्षमा छैनन् त्यसमा। त्यसले गर्दाखेरि कम्तीमा वर्ण मात्र मिलेकै नभएदेखि अक्षर बराबरी भएको, त्यो अक्षर बराबरी लेख्दा त्यो विश्राम क्या कहाँनिर रोकिने भने त्योतिर पनि ध्यान दिएर लेख्यौँ भनेदेखि अब छन्दमा विवाद केही पनि रहेन। अब गजलमा किन एउटै छन्द चाहिएको त भन्ने प्रश्न उठ्न सक्छ कि, त्यो कारण चाहिँ के हो भने गजलमा पाँचवटा शेर छ भने पाँचवटा विषय हुनसक्छ, एउटै हुनुपर्छ भन्ने छैन। एउटा माथि प्रेम, त्यहाँबाट राजनीति, त्यहाँबाट व्यापार आउन सक्ने क्या। अब त्यो पाँचवटा शेरमा पाँचवटा विषय भयो भने त्यो एउटै हो भन्ने आधार के त भन्दा माथिदेखि तलसम्म एउटै छन्द छ। अर्को काफियाको एउटा निश्चित क्रम छ, त्यही दुईटाले मात्रै जोड्ने भयो नि त यसलाई, के अझै रदीप छ भने रदीप छ। त्यसले गर्दाखेरि माथिदेखि तलसम्म सकिन्छ लघु गुरु मिलाएर बराबरी अक्षरमा, सकिँदैन अक्षरको बराबरी पारेर विश्राम मिलाएर लेखौँ। यति कुरो गर्यो भनेदेखि एउटाले अर्कोलाई गाली गर्नु पनि पर्दैन, विवाद पनि छैन, ढुक्क त्यही भएर लेख्नुहोस् होइन, त्यतिसम्म हामी फर्स्याउन सक्ने हैसियतमा छौँ।
जो विवादित कुरा आफैबाट आएको
ल्याउनु परेन, अब कसैले लघु गुरु मिलाएर लेख्यो त्यसलाई चाहिँ अब यो भएन भन्न पनि मिलेन, त्यही नै हुन्छ। त्यही अब लघु गुरु मिलाउँदा पनि धेरै त्यहाँ चाहिँ रसदीर्घमा चाहिँ फ्लेक्सिबिलिटी छ क्या, त्यो रस कुनै ठाउँमा रसदीर्घ जे भए पनि हुने भन्ने नियम छ ठुलो, त्यो मैले गजल सिद्धान्त र परम्परामा पनि लेखिदिएको छु त्यो फ्लेक्सिबिलिटीको बारेमा। त्यसले त्यो किसिमले चाहिँ लेख्न सकिन्छ त्यो दुईटैमा त्योदेखि बाहेक एकदम टोटल गद्य कविता जस्तोमा चाहिँ गजल लेखिन्न बस विवाद गर्ने कामै छैन
अब एउटा गजल सिर्जना हामी सङ्गीतिक आवाज हुन्छ कुन बजाउँ होला यति बेला बिम्बा टुबाटै आज हामी सबै गजलहरू बजाउँछौँ
हजुर अब एम बरालले गाउनु भएको छ एउटा हर चिज छ जीवनमा केवल अभाव तिम्रो भुल्नै सकिनँ मैले कस्तो प्रभाव तिम्रो
हुन्छ हामी यो साङ्गीतिक गजल हामी छोटो रूपमा सुन्छौँ र त्यसपछि बाँकी कुराकानी आज हामी कृष्ण हरिबरालसँगै समर्पित रहनेछौँ
हर चीज छ जीवन मा केवल अभाव तिम्रो हर चीज छ जीवन मा केवल अभाव तिम्रो भुल्नै सकिन मैले भुल्नै सकिन मैले कस्तो प्रभाव तिम्रो कस्तो प्रभाव तिम्रो
मधुर साङ्गीतिक गजल हामी पृष्ठभूमिमा गुन्जाइरहन्छौँ हामी कार्यक्रमको लगभग अन्तिम अन्तिम समयमा आएका छौँ अब हामी केही कुराहरू गुरुसँग सोध्न चाहन्छौँ होइन अब नेपाली गजलको भविष्य चाहिँ कस्तो छ गुरु पछिल्लो पटक
हेर्नुहोस् जसको वर्तमान नै बलियो छ
हजुर
त्यसको भविष्यको बारेमा के कुरा गर्ने होइन वर्तमान हराभरा छ एकदम झ्याङ्गे हुने बिरुवाको चिल्लो पात भन्छ नि होइन चिल्लो पात छ अहिले नै ठुलो भइसकेको छ फुलिसकेको छ फक्रिसकेको छ भने अब भविष्य त यसै राम्रो भइहाल्यो होइन यसमा कुनै शङ्कै गर्नु पर्दैन
नेपाली
अब हेर्नुहोस् यति धेरै स्रष्टाहरू छन् नि संसारमा नेपाली गजलका कसैले केही गरेर केही हल्लिनेवाला छैन
हेर्नुहोस्
है एउटा कुरा त्यो अर्को चाहिँ यति धेरै स्रष्टाहरूबाट राम्रा स्रष्टा पनि धेरै निस्किन्छन् यसमा पनि शङ्काइ गर्नु होइन अनि अर्को कुरा के छ भन्नुहुन्छ भने भर्खर भर्खरका उमेरका क्या जुङ्गाका रेखि बहन थाल्या केटा होइन या भर्खर भर्खर बाँचेर चढ्न थालेका केटी ती सबै गजल लेख्न लागेका छन्
एकदम
होइन अब तिनीहरूले अहिले समातेको कुरोलाई पछिसम्म पनि त्यो छोड्नेवाला छैनन् धेरैले होइन धेरैले लेखिरहन्छन् भने यस्तो अवस्थामा गजललाई भएन यस्तो उस्तो भनेर शङ्कै गर्नु पर्दैन नेपाली गजलको भविष्य एकदम उर्वर होइन एकदम राम्रो एकदम फस्टाउँदो फक्रिँदो फल्दो छ
अब कृष्ण हरिबराललाई पछिल्लो पटक अब हामी गजल सिर्जनामा मात्र गीती गजल सिर्जनामा मात्र देख्छौँ कि हजुरको अन्य कृतिहरूबाट पनि चिन्छौँ
मेरो त हेर्नुहोस् अब 48 बुक त मेरो पब्लिस छ 48 होइन त्यसमा कोर्स बुकहरू पनि छन् एकदेखि 10 व्याकरण छ नेत्र एकदम अनि त्यस पछाडि अब थुप्रै समालोचनाका किताबहरू छन् गीत सङ्ग्रहहरू छन् होइन अब अहिले पछाडि गीत कसरी लेख्ने भन्ने पनि एकाडेमीबाट आएको छ कोही गीत लेख्नलाई सिक्न चाहनुहुन्छ भनेदेखि लिएर हेर्न सक्नुहुन्छ त्यो होइन त्यसले गर्दाखेरि अब त्यो यही मात्रै नै भन्ने त प्रश्नै उठेन म अर्थ पनि हुन्छु समालोचनातिर पनि म हुन्छु होइन त्यसले गर्दाखेरि गजल पनि लेख्छु गीत पनि लेख्छु समालोचना पनि गर्छु पढाउँछु पनि होइन त्यसले गर्दाखेरि मेरो अब सबैतिर त्यो अवस्था रहन्छ म एउटा कुरा के भन्नु भने गजल मात्रै लेखेर बसिराखेको मान्छे
अवश्य पनि है अब ती स्कुलका विद्यार्थीहरूबाट पनि त्यतिकै तपाईँसँगको आशा धेरैले लिइरहनु भएको होला कतिको सिक्न चाहन्छन् स्कुलमा चाहिँ अब हजुरले पढाइरहनुहुन्छ
म युनिभर्सिटीमा
युनिभर्सिटीमा पढाइरहनुहुन्छ त्यहाँ चाहिँ कतिको सिक्न
होइन एकदमै विद्यार्थीहरू अब अहिलेको पहिलेको पनि धेरै चेतनशील छन् हामीले केही गर्नुपर्छ भविष्य बनाउनुपर्छ भन्ने चाहना छ अनि पछि अब के गर्ने कसरी चाहिँ आफू इस्टाब्लिस हुने होइन यतिकै अब केही पढ्यो डिग्री मात्रै लिनु त कोही पनि आउँदैन नि अचेल होइन अब त्यो अवस्था छ त्यसले गर्दाखेरि हामी केही गरौँ भन्ने छ भनेपछि अब विद्यार्थीहरूको भनौँ न ठुलो एउटा चाहना आफै पनि लेख्ने ठुलो मान्छे बन्ने छ हैन त्यस्तो विद्यार्थीहरु हुनुहुन्छ एकदम राम्रो म त अहिलेको विद्यार्थी सँग झन् खुशी छु
अवश्य पनि हुन्छ कार्यक्रमको अन्तिम समयमा छम गुरु अन्तिममा गजल सुधा प्रति के सुझाव छ
अब राम्रो छ एउटा कुरा मलाई के लाग्छ भने गजल कुनै स्रष्टालाई तपाईहरु लिएर आउनुहुन्छ भन्ने कि स्रष्टासँग सम्बन्धित सृजन प्रक्रियासँग सम्बन्धित कुराहरु सोध्नु राम्रो हुन्छ मैले अन्त पनि यो कुरा भनेको छु
हजुर
अब कोही समालोचकले आउनुहुन्छ भने समालोचनाका कुरा सोध्नु राम्रो हुन्छ के हुन्छ भने हुन त गजलको अरूको तुलनामा गजल लेख्ने मान्छेले अलिअलि संरचनाको बारेमा त जानेकै हुन्छ नभए गजल लेख्दै लेख्दैन हैन तैपनि कुनै कन्फ्युज भएको त्यस्ता किसिमका कुराहरू आयो भने चाहिँ श्रोता भ्रममा पर्ने हुनाले तपाईँको सृजन प्रक्रिया कस्तो छ कसले लेख्नुहुन्छ कसरी लेख्नुहुन्छ त्यो के आधार हो भनेर सोध्नुभयो भने त्यो राम्रो र कोही गजलको बारेमा जान्ने पनि कोही हुनुभयो लेख्ने पनि भने चाहिँ उहाँहरूसँग चाहिँ सिद्धान्तको बारेमा सोद्धा पनि हुन्छ अन्यथा अब अलिक कम थाहा पाएको मान्छेलाई अब गजल लेख्ने तर होल सोल अब भनौँ न सिद्धान्त थाहा छैन भने त उत्तर दिँदा लरबर हुन सक्छ
होइन
त्यस्तो अवस्थामा चाहिँ विचार गरेर सोध्नु पर्ला जस्तो लाग्छ एउटा त्यो अर्को यो गजलको कार्यक्रममा गजल बाहेक गीत चाहिँ प्रसारण नगर्नु नै भन्छु मैले होइन गजल नै प्रसारण गर्ने अब किनभने साङ्गीतिक गजल प्रशस्त छन् मात्रै पनि 60-65-70 गजल रेकर्ड भएको छ भन्नु न कति छन् कति छन् त्यसबाट छानेर बजाउन सकिन्छ गजल बजाउने अनि गजलकारहरूसँग बेला बेला कुराकानीहरू ल्याउने सुन्ने कोही गजलकारहरूले चाहिँ पठाउनु भएको छ भने पहिले आफूले हेर्ने त्यो काफिया र दीप मिलेको छ कि छैन त्यो हेरिसकेर त्यो मिलेको मात्रै पढ्ने कसैको मिलेको छैन भने तपाईँहरू फेरि पनि ट्राई गर्नुहोस् मैले चाहिँ यस्तो देखेँ भनेर भन्ने होइन त्यस किसिमले चाहिँ कार्यक्रम चलाउनु भयो भने नयाँ स्रष्टालाई पनि फाइदा हुन्छ उनीहरूको गजल यहाँ वाचन हुन्छ अनि त्यो गजल सुन्छन् त्यहाँबाट उनीहरूले लेख्ने प्रेरणा मिल्छ राम्रो मान्छेलाई ल्याएर इन्टरभ्यू दिनुभयो भने उनीहरूले सही कुरो बताइदिन्छन् त्यसबाट एउटा नयाँ होइन कन्सेप्ट विकास गर्न चाहिँ मद्दत मिल्छ त्यो भयो भनेदेखि काफी हुन्छ
अन्तिममा हामी कुन गजल सारिक एल्बम बजाउँ
अन्तिममा निरा राणा भाटले गाउनुभएको एउटा गजल बजाउँ चाहिँदैन सुख सयल उनलाई माया गर्न पाऊँ म यति कृपा गर भगवान उनकै काखमा मर्न पाऊँ म यही बजाउँ
हुन्छ हुन्छ हामीलाई अमूल्य समय दिनुभयो अन्तिममा अब तपाईँलाई सम्पर्क गर्ने कुनै माध्यम छ भने
अब पहिलो कुरा त पहिले बिम्बमा धेरै गायक गायिकाहरू हुनुहुन्छ
हजुर
त्यो कुरो भनिहालौँ गैरे सुरेशको सङ्गीत छ
हजुर
स्वरूपराज आचार्य सत्यराज आचार्य दीपक लिम्बू मिलन अमात्य निशा देसार निरा राणा भाट र सभा पाण्डेको आवाज त्यसमा रहेको छ जम्मा 9 ट्र्याक छन् 7 गीत गजल छ चाहिँ एउटाले 3 बनाइएको छ मेल फिमेल प्लस डुएट गरेर अनि 4 अरू ट्र्याक पनि छन् एउटा सूचना भनिहाल्छु विन्ध्यवासिनी म्युजिक प्रालीले यो एल्बममा भएका गजल वा गीतहरूमध्ये कसैले कुनै गाएर कुनै म्युजिक आफ्नै इन्स्ट्रुमेन्टमा या यसको ट्र्याकमा गाएर त्यो विन्ध्यवासिनी म्युजिक प्रालीको फेसबुकमा अपलोड गर्यो भनेदेखि त्यहाँ गर्नेहरू मध्येबाट एकजनालाई हामीले पछि अर्को एल्बम निस्किँदाखेरि गाउन दिने हजुर गाउन दिने यो हामीले चाहिँ भनौँ न एउटा निर्णय गरेका छौँ र कोही त्यस्तो इच्छुक हुनुहुन्छ भने त्यो पनि गर्नुहोस् भन्छु र श्रोताहरू सामु मैले आफ्नो बिम्बको बारेमा या आफ्नै गजल सम्बन्धी दृष्टिकोण केही राख्न जुन मौका कमल भाइलाई पनि र मेरो मेरो एफएमप्रति आभार प्रकट गर्छु र म पनि बिदा हुन्छु
धन्यवाद आज हामीले गजलकार गुरु म गुरु मान्छु उहाँलाई सदैव सम्मान गर्छु गजलकार कृष्ण हरिबरालसँगको विशेष कुराकानी जोड्यौँ कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला र जुन जुन रेडियोबाट सुन्नु भएको छ सोही रेडियोमा पनि आफ्नो प्रतिक्रिया छोड्नुहोला भन्दै आजको विषयबाट प्राविधिक संयोजनमा साथ दिनुहुने सम्पूर्ण प्राविधिक मित्रहरूलाई पनि आभार प्रकट गर्दै यो विषयबाट म कमल सरगम र साथै डाक्टर कृष्ण हरिबराल हामी दुवैजना छुटिन्छौँ हवस् त जय गजल